नेपाली गजल को संरक्षण संवर्धन तथा चर्चा परिचर्चा गर्ने यो कार्यक्रम गजल 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 बिम्ब
उनीलाई मात्र हेर्ने नजर भएछ, उनीलाई मात्र हेर्ने नजर भएछ, कुन रोग हो भित्र असर भएछ, उनीलाई मात्र हेर्ने नजर भएछ, लाग्थ्यो उनीको मन पनि कोमल छ, लाग्थ्यो उनीको मन पनि कोमल छ, हिजो आज झन्झन पत्थर भएछ, उनीलाई मात्र हेर्ने नजर भएछ, थियो माया हिमाल झैं अटल, थियो माया हिमाल झैं अटल, रुचाएन हृदयले समथर भएछ, उनीलाई मात्र हेर्ने नजर भएछ, हिँड्दैछु पागल भई बस्तीहरूमा, हिँड्दैछु पागल भई बस्तीहरूमा, अचेल त मन पनि बेगर भएछ, उनीलाई मात्र हेर्ने नजर भएछ, म थिएँ सधैँ मायाको बिरामी, म थिएँ सधैँ मायाको बिरामी, मरेपछि उनीलाई खबर भएछ, उनीलाई मात्र हेर्ने नजर भएछ, कुन रोग हो भित्र असर भएछ। हजुर, उनीलाई मात्र हेर्ने नजर भएछ, कुन रोग हो भित्र असर भएछ। पूर्वाञ्चल विकास क्षेत्र सिन्धुली जिल्लाको डम्मरखाडीमा जन्मेर हाल काठमाडौँमा बस्दै आउनुभएका गजलकार गोविन्द लामिछानेको यो गजल वाचन सँगसँगै कार्यक्रम गजल बिम्बको पर्खाइमा बसिरहनुभएका सम्पूर्ण मित्रहरूमा हार्दिक हार्दिक नमस्कार। मित्रहरू, गजल विशेष रेडियो कार्यक्रम हरेक हप्ताको यसै समयमा काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज, बाँकीको नेपालगंजमा रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज, बाँकीकै नेपालगंजमा रहेको रेडियो भेरी आवाज 95.6 मेगाहर्ज, त्यसै गरी लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज, टिकापुर कैलालीमा क्याड्स एफएम 91.8 मेगाहर्ज, मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्ज र आजैदेखि मसुरिया कैलाली स्थित सुनौलो एफएम 105.6 मेगाहर्जको रेडियो तरङ्गबाट पनि हामीले एकैसाथ सुनिरहनु भएको छ। अनि काठमाडौँमै रहेका दुईवटा अनलाइन रेडियो मार्फत पनि सुन्दै हुनुहुन्छ, अनलाइन रेडियो छारी जसको वेबसाइट www.radiochari.com, त्यसै गरी अनलाइन रेडियो अक्सिजन मार्फत पनि सुन्दै हुनुहुन्छ जसको वेबसाइट www.onlineradiooxygen.com मार्फत एकैसाथ हामीलाई सुनिरहनु भएको छ। त्यसै गरी यो कार्यक्रम यति बेलै तपाईँले रेडियो मार्फत सुन्ने अवसर पाउनु भएको छैन भने तपाईँ चिसापानी ब्लक मार्फत डाउनलोड गरेर जति बेला पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ, जसको वेबसाइट www.chisapaninepal.blogspot.com हो र यसै ठेगाना मार्फत धेरै मित्रहरूले हामीलाई डाउनलोड गरेर सुन्नुहुन्छ, स्वदेश तथा विदेशमा रहेका मित्रहरूले उहाँहरूप्रति म निकै आभारी छु। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रम सञ्चालक रोहित शाही अनुरागी। नेपाली साहित्यको सशक्त विधायक गजल जसको संरक्षण सम्वर्धन चर्चा परिचर्चा गर्दै हामी अगाडि बढ़िरहेका छौं। आजको गजल बिम्बको बसाई कसरी अगाडि बढ्छ भनेर थुप्रै मित्रहरूलाई अवगत हुन सक्छ, मैले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक पनि गरिसकेको छु। अगाडि पनि गजल वाचन गरी उनीलाई मात्र हेर्ने नजर भएछ, कुन रोग हो भित्र असर भएछ। पूर्वाञ्चल विकास क्षेत्रको सिन्धुली जिल्लाको डम्मरखाडीमा जन्मेर नेपाली गजलमा लामो समयदेखि क्रियाशील त्यस्तो श्रेष्ठा आजको गजल बिम्बको अतिथि हुनुहुन्छ गोविन्द लामिछाने। उहाँका केही कृतिहरू बजारमा आइसकेका छन्, प्रेमको उपहार मुक्तक संग्रह 2064 सालमा आएको हो। त्यसै गरी प्रेमको ढुकढुकी मुक्तक संग्रह 2065 सालमा, टुक्रिएको मन गजल संग्रह 2067 साल, दुखेको मुटु गजल संग्रह 2068 साल र फुटकर संग्रहहरू पनि त्योभन्दा पछाडि धेरै आएका छन्। र नेपाली साहित्यमा सिन्धुली जिल्लामा जन्मेका धेरै साहित्यकारहरू हामी भेटाउँछौं। धेरै अग्र साहित्यकार पनि सिन्धुली जिल्लाबाट जन्मेर काठमाडौँमा कर्मथलो बनाएर बसेका धेरै उदाहरण पनि छन्। त्यही सिलसिलामा काठमाडौँमा कर्मथलो बनाएर गोविन्द लामिछाने पनि अगाडि बढ़िरहनु भएको छ, जिन्दगीको यात्रालाई अगाडि बढ़ाइरहनु भएको छ। उहाँसँगको व्यक्तिगत कुराकानी, गजल सम्बन्धित कुराकानी, पारिवारिक कुराकानी तपाईँले पक्कै अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। धेरै कुराकानीहरू खोतल लेछु, पछिल्लो गजलको माहौल के छ त्यो पनि म कुराकानी जोड्नेछु। अब लाग्छु गजलकार गोविन्द लामिछानेसँग गरिएको कुराकानीतर्फ। गोविन्दजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद।
सन्चै हुनुहुन्छ?
एकदम सन्चै।
अब चिसो पनि छ यो रात्रिकालीन समय होइन, अब यो समयमा आफ्नो अमूल्य समय दिएर स्टुडियोसम्म आइदिनु भएको छ, तपाईँप्रति म निकै आभारी छु। तपाईँले मैले सुरुमै सोध्न चाहेँ, सिन्धुलीमा जन्मिएका धेरै साहित्यकारहरू छन्, तपाईँ पनि त्यही भिडभाडमा अगाडि बढिरहनु भएको छ, पछिल्लो सिन्धुलीको साहित्यिक पृष्ठभूमिलाई कसरी निहाल्नुहुन्छ हाम्रो गोविन्द लामिछानेले?
हाम्रो सिन्धुली जिल्लामा खास गरी धेरै राम्रा गजलकारहरू जन्मिरहनु भएको छ, जस्तो कि हाम्रो अग्रज गजलगुरु डाक्टर कृष्ण बराल हुनुहुन्छ, उहाँको सम्पर्कमा रहेर गजल सिर्जना गर्ने क्रम एकदमै अगाडि बढ़िरहेको छ। उहाँका निकै पाठ सिकाउने पुस्तकहरू पनि बजारमा भएको हुनाले हामी त्यसलाई अध्ययन गर्दै अगाडि बढ़िरहेका छौँ। यो चरणसम्म आइपुग्दा धेरै राम्रा गजलकार साथीहरूसँग चिन्जन भइरहेको छ र उहाँहरू धेरै राम्रो साहित्य लिएर अगाडि जन्मिरहनु भएको छ।
अब त्यसो त उदाहरणको लागि हामीले डाक्टर कृष्ण हरि बराललाई लिनै पर्छ। सिन्धुली जिल्लामा जन्मेर काठमाडौँमा कर्मथलो बनाएर नेपाली गजलका गुरु भनेर पनि हामी चिन्छौँ होइन। अब धेरै छन् त्यसरी, त्यसै गरी पछिल्लो समय त अमला अधिकारी, अमला गजल संग्रह, त्यसै गरी आगो गजल संग्रह, यी धेरै आएका छन्। प्रोलास सिन्धुली कवि, अब धेरैका उदाहरण हामीले लिनै पर्छ। उहाँहरू सिन्धुली जिल्लामा जन्मिएर काठमाडौँमा कर्मथलो बनाएर नेपाली साहित्यमा क्रियाशील हुनुहुन्छ, तपाईँ पनि त्यहीभित्र अगाडि बढ्नु भएको छ र साहित्यलाई पक्कै पनि आत्मसात लिएर होइन, म साहित्यमै केही गर्न चाहन्छु, साहित्यमै भविष्य छ भन्ने हेतुले लागिरहनु भएको छ। अब तपाईँको प्रेमको उपहार मुक्तक संग्रह आयो, प्रेमको ढुकढुकी मुक्तक संग्रह आयो, टुक्रिएको मन गजल संग्रह आयो, दुखेको मुटु गजल संग्रह आयो। अब त्यो मुक्तकको कुरा नगरौं, अब नेपाली साहित्यमा तपाईँ कविता पनि लेख्नुहुन्छ, मुक्तक पनि लेख्नुहुन्छ, गजल पनि लेख्नुहुन्छ र अन्य विधामा पनि कलम चलाउनुहुन्छ। यो टुक्रिएको मन कसरी निकाल्नु भयो तपाईँले 2067 सालमा?
हजुर, यो पुस्तक निकाल्ने क्रममा केही साथीहरूसँग छलफल गरे, त्यसपछि देशको राजनीतिक स्थिति परिस्थितिलाई नजिकबाट निहालेर त्योभित्रका दुःख पीडा र अर्को पाटोमा प्रेमका मिलन बिछोडका कुराहरू समेटेर त्यसलाई सङ्कलन गरेर चाहिँ मैले यो टुक्रिएको मन गजल संग्रह बजारमा ल्याएको।
2067 सालमा तपाईँले निकाल्नु भयो, कुन प्रकाशनद्वारा आएको हो
यो? हाम्रो एसपी प्रकाशनबाट बजारमा आएको।
जस्तो टुक्रिएको मन आइसकेपछि पाठकहरूले कस्तो प्रतिक्रिया दिनुभयो गोविन्द लामिछानेलाई?
उहाँहरूले चाहिँ ठिकै छ, तपाईँको नियममा बसेर तपाईँले अलि लेख्नुभएको रहेछ, अझै सुधार गर्नुपर्छ, अझै अध्ययन गर्दै जानुभयो भनेदेखि तपाईँको भविष्य एकदम राम्रो छ, सुरुको पहिलो गजल कृतिमा पनि तपाईँले यतिको राम्रो प्रयास गर्नुभएको छ, आगामी दिनहरूमा पनि यसलाई चाहिँ नजिकबाट अध्ययन गर्दै जानुभयो भनेदेखि अझै उत्कृष्ट हुनुपर्छ र हुनेछ, त्यसैले नजिकबाट यसलाई अझै अध्ययन गरेर अझै सुधार गर्नुहोला भन्ने प्रतिक्रिया मैले धेरै पाएको छु।
भनेपछि नियममा लेख्नु भएको रहेनछ त्यति बेला सुरुवातमा? अब लेखन कार्यमा प्राय नियममा, अब यो धेरै नबुझेका उदाहरण धेरै छन् होइन, सुरु सुरुमा लेख्दाखेरि हामीले धेरै बुझेका हुँदैनौँ र पछि बुझ्दै जाँदाखेरि धेरै बुझिन्छ झन्। अब त्यसपछि दुखेको मुटु गजल संग्रह आयो, अब मन अनि पछाडि अर्को संग्रह मुटु जोड्नु भएको छ, एउटा शरीरको अङ्ग, यो पछाडि दुखेको मुटु आउनुको कारण के? 2068 सालमा
यो चाहिँ विशेष गरी प्रेम सम्बन्धी नै गजल लेखिएको छ यो पुस्तकमा, त्यो भावनाले प्रेम सम्बन्धी आफ्नो प्रेमी अथवा प्रेमिकाबाट बिछोडिँदा कति मन दुख्छ भन्ने त्यसलाई चाहिँ उजागर गर्नको लागि, त्यही भावनाहरूलाई चाहिँ मेल गराउनको लागि मैले दुखेको मुख।
भनेपछि अब शृङ्गारिक गजलहरू धेरै आयो तपाईँका, अब शृङ्गारिक गजल लेखिरहँदा दुखेको मुटु पनि त्यो शब्द सान्दर्भिक भयो त्यही ठाउँमा, अनि त्यही अब नाम राखेर संग्रहको नाम पनि घोषित गर्नुभयो।
हजुर,
2068 सालमा आयो, यसबाट कतिको प्रतिक्रिया पाउनुभयो? जो दुखेको टुक्रिएको मन अगाडि आयो त्योभन्दा राम्रै प्रतिक्रिया त पाउनु भएको होला।
एकदम राम्रो, मलाई फोन धेरै आउँथ्यो, मेरो सेम नम्बर छ पुस्तकमा, त्यो भावनाले उहाँहरूले चाहिँ मलाई फोन गरेर धेरै सुधार भएछ तपाईँको गजल लेखनमा, अब फेरि तपाईँको अर्को गजल कृतिको पर्खाइमा छौँ है हामी त भन्ने कुराहरू पाठकहरूले फोन मार्फत प्रतिक्रिया धेरै दिनुभएको थियो।
अब तपाईँको विषयमा, तपाईँको व्यक्तिगत कुराकानी, गजल लेखनीको विषयमा, गजल मात्र लेख्ने तपाईँ गजलकार होइन, तपाईँ मुक्तकार पनि हो, कवि पनि हो र अन्य विधामा पनि फुटकर गीत पनि लेख्नुहुन्छ, त्यो विषयमा पछाडि हामी चर्चा परिचर्चा गर्नेछौँ। हामी तपाईँकै आवाजमा पहिलो गजल सुन्छौँ।
हस् हुन्छ, गजल यस प्रकारको रहेको छ। मुटु जल्ने काम मलाई उस्तै छ, मुटु जल्ने काम मलाई उस्तै छ, डडेलो झै मनको बलाई उस्तै छ। कुन प्रेमको बलिदानी हो यो खै, कुन प्रेमको बलिदानी हो यो खै, अन्तरात्माको जलाई उस्तै छ। खै अब त बाँचिन्न कि झै लाग्छ, खै अब त बाँचिन्न कि झै लाग्छ, मायाले नै तिम्रो गलाई उस्तै छ। कस्तो माया छुट्याउनै सकिन, कस्तो माया छुट्याउनै सकिन, बलेको चितार सलाई उस्तै छ। नहुने भयो रोग कहिले नि निको, नहुने भयो रोग कहिले नि निको, यो रातको र मेरो ढलाई उस्तै छ, यो रातको र मेरो ढलाई उस्तै छ, मुटु जल्ने काम मलाई उस्तै छ, डडेलो जीवनको बलाई उस्तै छ।
उहाँको एउटा गजल सुनिसकेका छौँ मित्रहरू। अब केही कुराकानी गरिसकेपछि एउटा साङ्गीतिक गजल तपाईँका लागि राख्नुपर्छ। डाक्टर कृष्ण हरि बरालको शब्द संगीत सुरेश गइरहेको हो, एक गजल कि धुन आऊ आनन्द कार्कीको आवाजमा सजिएको यो साङ्गीतिक गजल राख्छौँ, त्यसपछि हामी पुनः आउनेछौँ।
ए गजल कि धुन आऊ, ये गजल कि धुन आओ, ए गजल की धुन आओ। मेरी रात की जुन आओ, ये गजल की धुन आओ, मेरी रात की जुन आओ, ये गजल की धुन आओ, मेरो हर खुशी तिमी हौ, मेरो हर खुशी तिमी हौ, मेरो जिंदगी सजाओ, मेरो जिंदगी सजाओ। मेरी रात की जुन आओ, जग मगाऊ जगमगाऊ मेरी रात की जुन आऊ
बिछोडको कहानी भएन आफ्नै बिछोडको कहानी भएन लाग्दैछ मलाई जवानी भएन आफ्नै बिछोडको कहानी भएन जुन ताराको झैं प्रेम थियो जुन ताराको झैं प्रेम थियो अफसोस तर बिहानी भएन आफ्नै बिछोडको कहानी भएन फूलको घर मेरो नै थियो फूलको घर मेरो नै थियो सजाउँथे तर परानी भएन आफ्नै बिछोडको कहानी भएन भाग्य नै यस्तो हो कि के हो भाग्य नै यस्तै हो कि के हो कि कतै कुल घरानी भएन आफ्नै बिछोडको कहानी भएन उडेर उनको सिउँदोमा पर्थे उडेर उनको सिउँदोमा पर्थे धेरै जले तर खरानी भएन आफ्नै बिछोडको कहानी भएन लाग्दैछ मलाई जवानी भएन गजलकार गोविन्द लामिछानेको यो गजल वाचनपछि तपाईँलाई फेरि पनि स्वागत छ गजल विशेष रेडियो कार्यक्रम गजल बिम्ब सुनिरहनु भएको छ आजको गजल बिम्बको अतिथि पनि गजलकार गोविन्द लामिछाने नै हुनुहुन्छ पूर्वाञ्चल विकास क्षेत्रको सिन्धुली जिल्लाको डम्बर खाडीमा जन्मेर लामो समयदेखि काठमाडौँमा बसिरहनु भएको छ काठमाडौँमा कर्मथलो बनाएर साहित्यमा अगाडि लागिरहनु भएको छ साहित्य लेखनीको अब पछिल्लो अवस्था पनि धेरै राम्रो छ। उहाँका केही संग्रहहरू आइसकेका छन्। पछिल्लो साहित्यिक लेखनीको विषयमा पनि हामी कुराकानी गर्नेछौँ र गजलका आफ्नै सिद्धान्तहरू परिभाषाहरू छन् त्यो विषयमा पनि कुराकानी गर्नेछौँ। अनि गजल विवादमा आइरहेको छ त्यो प्रसङ्ग पनि जोड्नेछौँ। अब हामी पारिवारिक माहौलतिर जान चाहन्छौँ। कस्तो परिवारमा जन्मिएको व्यक्तित्व हो त गोविन्द लामिछाने, त्यो कुराकानी हामी जोड्छौँ। गोविन्दजी तपाईँलाई फेरि पनि स्वागत छ। अब हामी तपाईँको पारिवारिक पृष्ठभूमितिर लाग्न चाहन्छौँ। तपाईँ कस्तो परिवारमा जन्मिएको व्यक्तित्व हो?
मेरो पारिवारिक स्थिति भन्नुपर्दा म एउटा किसान परिवारमा जन्मेको मान्छे हो। मेरो बाबा मम्मी चाहिँ खेतीपाती सम्बन्धी कामहरू नै गर्नुहुन्छ।
किसान परिवारमा जन्मिनुभयो, गरिब परिवार, त्यसो त अब सिन्धुली जिल्लाको डम्बर खाडी भन्नाले एउटा विकट ठाउँ हो, विकट ठाउँ नै हो होइन? अब त्यो विकट ठाउँमा जन्मिनुभयो, त्यसरी जन्मिसकेपछि पढाइ लेखाइको क्रम त्यही ठाउँमा भयो, त्यही ठाउँमा हुर्किनुभयो।
हजुर।
कहिले काठमाडौँमा छिर्नु भएको तपाईँ?
म 63 सालमा।
63 सालमा, धेरै लामो समय हो नि। 63 सालमा भनेपछि त धेरै वर्ष काठमाडौँमा बिताइसक्नु भएको छ।
हजुर।
तपाईँ काठमाडौँमा एसएलसी पछि पढ्न थाल्नु भएको?
हजुर।
त्योभन्दा अगाडि स्कुल लेभलको पढाइ सिन्धुलीमै पढ्नुभयो?
हजुर हजुर, उदयपुर जिल्लाको कटारीमा।
तपाईँ उदयपुर,
हाम्रो खोलाबारी र खोलाबारी पर्छ सिन्धुली र उदयपुर।
ए, भनेपछि उदयपुरमा तपाईँको पढाइ लेखाइ स्कुल लेभलको पढाइ त्यही ठाउँमा?
हजुर हजुर।
अनि पढिसकेपछि सिन्धुलीमा फर्किनुहुन्थ्यो?
हजुर, घर सिन्धुली खोलापारी, स्कुल खोलाबारी,
सिमानामा रहेछ।
हजुर, सिमानामा।
अब काठमाडौँमा छिसकेपछि एसएलसी पढ्ने सुरसारमा, एसएलसी पढिसकेपछि पास हुनुभयो, त्यसपछि प्लस टू पढ्ने सुरसारमा काठमाडौँमा छिर्नुभयो। सुरु सुरुमा काठमाडौँ आउँदा एक किसिमको हुन्छ नि त त्यो भोगाईहरू, पीडाहरू पाउने तपाईँले भयो कि भएन? तपाईँको जिन्दगीमाथि भोगाईहरू आए कि आएनन् सुरुवातमा काठमाडौँमा छिर्दाखेरि?
हजुर, एकदमै आए। अब तपाईँको खासै मेरो चिनजानको मानिसहरू कोही हुनुहुन्नथ्यो यो सहरमा, मेरो एकजना दिदीभन्दा बाहेक अरू हुनुहुन्नथ्यो। त्यो भएको हुनाले अब सङ्घर्ष, सानो एउटा जागिर खोज्ने क्रममा पनि धेरै सङ्घर्ष गर्नु पर्यो। अब यो जागिरको सिलसिलामा धेरै ठाउँमा भौतारियो र केही समयपछि, एक दुई महिनापछि चाहिँ मैले एउटा सानो प्राइभेट कम्पनीमा जागिर गर्न थालेको छु। त्यो बिचमा धेरै बाधा अवरोधहरू त आइहाल्छन् नै।
भनेपछि लामो समय सङ्घर्ष गर्नुभयो, त्यसपछि अब काम गर्न थाल्नु भएको होइन?
हजुर।
पढाइको सिलसिला पनि जोडियो जिन्दगीमा, त्यसपछि पढ्ने सिलसिलामा त काम गर्न अलिकति गाह्रै भयो, पढाइमा बाधा अडचन आउँथ्यो, त्यो बेला केही गर्नु भएन, त्यसपछि काम गर्न थाल्नु भएको। अनि दिदीसँग बस्नुभयो सुरुवातमा?
हजुर।
अहिले कोसँग बस्नु भएको छ?
अहिले म आफू सिङ्गल बसिरहेको छु।
ए, एक्लै होइन?
हजुर, एकदम।
अनि तपाईँ अब पढ्ने सिलसिलामा अहिले पढाइलाई कहाँ पुर्याउनु भएको छ?
मैले प्लस टूमा एडमिसन गरेँ, त्यसपछि मेरो बाबा बिच्नु भएको हुनाले मैले राम्रोसँग निरन्तर रूपमा पढ्नु, पढाइलाई निरन्तरता दिन सकिनँ, त्यस कारणले मैले स्थगित गरेँ।
भनेपछि प्लस टू पढ्नुभयो, त्यसपछि पढाइ रोकियो?
हजुर।
अब विविध कारण छन् पढाइ रोकिनको निम्ति, होइन? तपाईँको बुवा बित्नुभयो त्यति बेलै, अब अनेकौँ किसिमका समस्याहरू पनि आइपऱ्यो होला, पढाइ रोकियो, त्यसपछि अब पढ्ने सुरसार छैन, त्यसो भए कामै व्यस्त होइन?
हजुर, एकदम। अब अफिस पनि छ, त्यसपछि रातमा पनि दिनमा पनि मनमुटु सबै ठाउँमा चाहिँ साहित्य छ, त्यस कारणले अब साहित्यमै लाग्छु पढाइमा भन्दा पनि भन्ने एकदम भित्रैदेखि मानसिक रूपमा चाहिँ म तयार भइसकेको छु, अब साहित्यमै कलम चलाउँछु होला।
जस्तो तपाईँको परिवारमा पनि कोही साहित्य लेखनीमा त्यस्तो क्रियाशील व्यक्तित्व हुनुहुन्छ?
अनि त्यस्तो हुनुहुन्न,
हुनुहुन्न, तपाईँ मात्र यो क्षेत्रमा लाग्नु भएको?
हजुर।
हामी तपाईँको अर्को गजल सुन्छौँ, त्यसपछि अझ कुराकानी गर्नेछौँ।
हुन्छ। तिमीलाई हरेक सासमा भेटौँ, फुलको सुगन्ध मिठासमा भेटौँ। तिमीलाई हरेक सासमा भेटौँ, फुलको सुगन्ध मिठासमा भेटौँ। यो मन यही भनिरहेछ सधैँ, यो मन यही भनिरहेछ सधैँ, त्यो बसन्तको मधुमासमा भेटु। मनभित्रको बसाइको मात्र के कुरा, मनभित्रको बसाइको मात्र के कुरा, आफ्नै देश अनि प्रवासमा भेटु। तिमीले छोइरहे हुन्थ्यो जस्तो लाग्छ, तिमीले छोइरहे हुन्थ्यो जस्तो लाग्छ, निरन्तर हुरी अनि बतासमा भेटु। मलाई त फकाउनमै मजा लाग्छ, मलाई त फकाउनमै मजा लाग्छ तिमीलाई बरु हताश हताशमा भेटौँ तिमीलाई बरु हताश हताशमा भेटौँ।
निकै मिठो गजल गोविन्द लामी छानेको यो क्रममा सुनिसकेका छौँ। अब हामी तपाईँको गजलसँग कुराकानी गर्छौँ, साहित्य लेखनीको विषयमा कुराकानी गर्छौँ। तपाईँ गजलमा बढी कलम चलाउने व्यक्तित्व हो, अन्य विधामा पनि कलम चलाउनुहुन्छ, कुन कुन विधालाई अगाडि रहनु भएको छ?
मैले अहिले एउटा उपन्यासको तयारीमा छु, उपन्यास भनौँ न लेख्दैछु, त्यसपछि मुक्तक उपन्यास र गजलै हो, त्योभन्दा बाहेक मैले खासै बजारमा अरू कुनै कृति पनि
लेखेपछि अब उपन्यास आउँदैछ तत्काल।
हजुर,
अब तपाईँसँग गजलसँग कुराकानी गरौँ। लामो समयदेखि गजल लेख्ने मान्छे, गजलको बारेमा बुझ्नु भएको छ, अलि पछिल्लो समय त गजलमा विवाद आइरहेको छ नि, तपाईँलाई थाहै छ, कोही गजल ज्ञात्मक हुनुपर्छ भन्छन्, कोही छन्द र बहरमै मात्र हुनुपर्छ भन्छन्, कोही गजलमा काफिया र रदीप मात्रै भए पुग्छ भन्छन्, सबैको आफ्नो विचार र आफ्नै परिभाषा छन्। गजलको त एउटै सिद्धान्त र एउटै परिभाषा हुनुपर्ने होइन र गोविन्दजी?
हुनुपर्ने त हो, तर अब मैले पनि कसरी यसलाई चाहिँ यही हो भनेर परिभाषित गर्न सक्दिनँ, किनकि हाम्रा अग्रज गुरुहरूसँग हामीले सहकार्य गर्दाखेरि उहाँहरूले कसैले भन्नुहुन्छ गजल विवादित छ, यो बीचमा धेरै विवाद छ गजलमा भन्नुहुन्छ, त कसै कुनै गुरुहरूले चाहिँ होइन छैन, के विवाद देखिएको छ र भन्ने कुरामा उहाँहरू रहनु भएको छ। त्यस कारणले अब गुरुहरूभन्दा अगाडि हामी गएर यो विवादै छ भनेर पनि भन्न सक्दैनौँ, किनकि छ भन्यो भने भोलि गुरुहरूले कसरी छ भन्नुभयो भने हामीलाई प्रस्ट्याउन पनि अलि गाह्रो हुन्छ, किनकि गजलमै पिएचडी गर्ने हाम्रा गुरुहरू हुनुहुन्छ, त्यस कारणले हामीले यही परिभाषा हो भनेर हामीले भन्न सक्छौँ।
भनेपछि उहाँको त्यो सिद्धान्तलाई मान्नै पर्यो, जस्तो एउटै सिद्धान्त भए त ठिकै हुन्थ्यो नि, प्रत्येक जनाको आफ्नै सिद्धान्त छ, जस्तो डाक्टर कृष्णहरि बरालको एउटै सिद्धान्त छ, घनश्याम परिशर्मीको एउटै सिद्धान्त छ, अनि ज्ञानवकार पौडेलको एउटै सिद्धान्त छ, यी तीनवटै सिद्धान्त एउटै भएको भइदिए सायद नेपाली गजलले फड्को मार्थ्यो कि भन्ने हाम्रो पनि विचार हो, हाम्रो पनि जिज्ञासा हो, तर त्यो भइरहेको छैन।
हजुर एकदम।
अब गोविन्दजी, गजलमा अक्षरको एकरूपता भएको छैन, पछिल्लो स्रष्टाहरूले यो गर्नु भएको छैन, आउनुपर्ने वास्तविक कुरा आएको छैन, गजलका सिद्धान्तहरूलाई मिचेर गजल लेख्न थालिएका छन्, यसरी गजल लेखिनुमा के गजलमा आएको परिवर्तन हो जस्तो लाग्छ तपाईँलाई?
परिवर्तन भन्दा पनि तपाईँको के हुन्छ भने यो चाहिँ एउटा नकारात्मक पाठ हो भन्नुपर्छ, किनकि तपाईँको गजलमा उत्थान हुनुपर्ने, जस्तै एउटा भावमा गजल लेख्दा त्यही भावमा हुनैपर्छ भन्ने पनि छैन, तर अब तपाईँको हामीले हेर्दाखेरि चाहिँ के हुन्छ भने छन्दमा भनौँ न बहरमा गजल हुनैपर्छ, हामीले उच्चारण गर्दा सरल हिसाबले चाहिँ उच्चारण गर्नुपर्छ, अब तपाईँको शब्दमा अलि तलमाथि हुने बित्तिकै उच्चारण गर्न गाह्रो हुन्छ, एक हिसाबले हामीले बुझेअनुसार गजल चाहिँ ज्ञात्मक हुनैपर्छ, त्यस कारणले ज्ञात्मक गजल बनाउनको लागि शब्द छनौट चाहिँ अनिवार्य छ।
भनेपछि गजल ज्ञात्मक हुनु पर्यो, शब्द छनौट चाहिँ हुनै पर्यो, ध्यान दिनु पर्यो त्यो कुरामा, होइन?
हजुर।
अब तपाईँको अर्को गजल सुन्छौँ हामी।
फुलको पनि गल्ती देखियो, फुलको पनि गल्ती देखियो, भमरा डुलाउने चल्ती देखियो, बाँच्दा रहेछन् आफ्ना लागि, बाँच्दा रहेछन् आफ्ना लागि, स्वार्थीको भित्र खल्ती देखियो, सङ्घर्ष हुँदैन प्रेममा भन्थे, सङ्घर्ष हुँदैन प्रेममा भन्थे, रगत लौ भल भल्ती देखियो, दुई प्रेमको खेलमा दौडिँदा, दुई प्रेमको खेलमा दौडिँदा, पसिना त खलखल्ती देखियो, फुलको पनि गल्ती देखियो, भमरा डुलाउने चल्ती देखियो।
अर्को गजल पनि सुनिसकेका छौँ। आजको गजल बिम्बको अतिथि गजलकार गोविन्द लामिछाने हुनुहुन्छ, पूर्वाञ्चल विकास क्षेत्रको सिन्धुली जिल्लाको डम्बरखाडीमा उहाँको जन्मस्थान हो, र त्यो ठाउँमा जन्मेर काठमाडौँमा कर्मथलो बनाइरहनु भएको छ। 2063 सालदेखि काठमाडौँमा उहाँको जिन्दगीको यात्रा अगाडि बढ़िरहेको छ। गजल विशेष रेडियो कार्यक्रम गजल बिम्ब सुनिरहनु भएको छ। काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज, बाँकेको नेपालगंजमा रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज, बाँकेकै नेपालगंजमा रेडियो भेरी आवाज 95.6 मेगाहर्ज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज, टीकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज, मगलसेना छामा रेडियो सोसाइटी एफएम 89 मेगाहर्ज, राजीदेखि मसुरिया कैलाली स्थित सुनौलो एफएम 105.6 मेगाहर्ज, अनि काठमाडौँमा रहेको अनलाइन रेडियो छारी अनलाइन रेडियो अक्सिजन मार्फत एकैसाथ सुनिरहनु भएको छ र यसै समयमा यो कार्यक्रम सुन्ने अवसर पाउनु भएको छैन भने तपाईँ चिसापानी ब्लक मार्फत डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। अब के कुराकानी गर्छौँ भने काठमाडौँमा विगत लामो समयदेखि 2063 सालदेखि बसिरहनु भएको छ, काठमाडौँको गजलको पछिल्लो इतिहास तपाईँले कसरी नियालिरहनु भएको छ?
मैले म खासै त्यसरी सबै प्रोग्रामहरूमा त म हिँड्न पाउँदिनँ, विशेष गरी शनिबार हुने साहित्यिक प्रोग्रामहरूमा प्रायः सबै ठाउँमा म पुगिरहेको छु। त्यो ठाउँसम्म जाँदाखेरि निकै गजलमा निकै प्रगति भइरहेको म देख्छु, निकै राम्रो राम्रो गजल सिर्जना गर्नेहरू सिर्जना गर्ने स्रष्टाहरू मैले देखिरहेको छु। यो हिसाबमा जाने हो भनेदेखि हाम्रो नेपाली गजल साहित्यले निकै ठुलो भूमिका खेल्छ र निकै अगाडि हामीलाई पुर्याउनेछ र नेपाली भनेर चिनाउनेछ भन्ने मैले आशा लिएको छु।
भनेपछि काठमाडौँमा विभिन्न कार्यक्रम हुन्छन् त्यहाँ सहभागी जनाउनुहुन्छ गोविन्दजी?
हजुर एकदम।
अब नेपाली गजलको विषयमा कुराकानी गरौँ, नेपाली साङ्गीतिक गजलको विषयमा पनि कुराकानी गरौँ जस्तो लाग्यो। अब नेपाली साङ्गीतिक गजलले पनि फट्को मारिरहेका छैनन्, गजलमा विस्तार भएका छैनन्। भारतमा साङ्गीतिक गजलले ठूलो बजार लिइसकेको छ, नेपालमा साङ्गीतिक गजलले अझै पनि राम्रोसँग बजार नलिनुको मुख्य कारण के हो जस्तो लाग्छ गोविन्दजीलाई?
हाम्रो चाहिँ एउटा कुरा के भनेदेखि हामीलाई विदेशी परिवेशले छोएको छ क्या। हामी इङ्ग्लिस गीत धेरै सुन्छौँ होइन, हिन्दी गीतहरू धेरै सुन्छौँ, तर हामी आफ्नो कला संस्कृतिलाई हामी आत्मसात गर्न सकिरहेका छैनौँ, विदेशीले प्रभाव पारिरहेको छ। र अर्को कुरा हाम्रो नेपाली गजल फस्टाउन नसक्नुको कारण के हो भने अहिले पछिल्लो समयमा पाइरेसी हुने कारण हुने र गीत धेरै चोरी हुने कारणले गर्दा पनि हामी अलिक पछि परिरहेको।
भनेपछि नेपाली साङ्गीतिक गजलहरू चुरी भए?
हजुर,
त्यही हिसाबमा खासै फड्को मारिरहेको छैन। हुन त नेपाली गीत सङ्गीतमै यो अवस्था सिर्जना भएको छ, नेपाली गीत सङ्गीतमा लाग्ने स्रष्टाहरू धेरै हुनुहुन्छ तर उहाँको जीवनस्तर अलिकति खस्किँदै गइरहेको छ, नेपाली गीत सङ्गीतमा लागेर भविष्य चाहिँ अलिकति भइरहेको छैन, धेरै स्रष्टाको भविष्य खस्किएको छ भन्ने उदाहरण पनि हामीले यता कता भेटाएका छौँ। अब तपाईँ त अरू विधामा पनि कलम चलाउने मान्छे, गजलमा एउटै एकरूपता हुनु पर्यो भन्ने धेरैको धारणा छ, एउटै शैलीका गजल पनि लेखिनु पर्यो भन्ने धेरैको धारणा छ, गजलमा कुन कुरा बढी समेटिनुपर्छ जस्तो लाग्छ हाम्रो गोविन्दजीलाई?
गजलमा तपाईँको हुन त अहिले हामीले मोतीराम भट्टदेखि अहिलेसम्म आइपुग्दाखेरि के भेटिरहेछौँ भनेदेखि रस रागका कुराहरू धेरै पायौँ। तपाईँ भनौँ न एउटा नारीलाई हेरेर एउटा नारीको सौन्दर्यलाई वर्णन गरेर चाहिँ गजल लेखिने चलन मोतीराम भट्टदेखि नै आएको पाउँछौँ हामी, किनकि मोतीराम भट्टले लेखेको पहिलो गजल पनि त्यस्तै छ, त्यो गजल मसँग पनि छ। त्यो त्यसलाई हेरेर हामी नेपाली गजल साहित्यहरूले सिर्जना त्यो गजल सिर्जना गर्दै आयौँ। तर त्यो मात्र होइन, देशभक्ति राष्ट्रप्रेम हरेक कुराहरू चाहिँ नेपाली गजलमा समेटिनुपर्छ, हरेक भाव हामीले नेपाली गजलमा चाहिँ समेट्न सक्नुपर्छ।
भनेपछि हरेक कुरा आउनु पर्यो, देशभक्ति कुराकानी जोडिनु पर्यो, अब दर्शनका कुराकानी, विचार दर्शनका कुराकानी आउनु पर्यो होइन, जीवन दर्शनका कुराकानी, शृङ्गारी कुराकानी, समसामी कुराकानी सबै समेटिनु पर्यो नेपाली गजलमा। जस्तो अब गजल व्यक्ति विशेष कुराहरू आइरहेका छन्, गजलका शेरमा कुनै चर्चित व्यक्तित्वको नाम झुन्ड्याएर शेर बनाइएको हुन्छ तर तखल्लुस पछाडि जोडिएका हुन्छन्, अन्तिम शेर भनौँ होइन, यो यसरी व्यक्ति विशेष उहाँहरूलाई चर्चित बनाउने काम भइरहेको छ, यो वास्तवमा सही हो या गलत हो जस्तो लाग्छ हाम्रो गोविन्दजीलाई?
तखल्लुस गजलकारले आफ्नो नाम प्रयोग गर्न पाउँछ,
तर मैले बिचमै रोकिन, अब तखल्लुस आफ्नो नाम त त्यहाँ छुट्टै छ होइन, जस्तो अरू गजलकारको नाम झुन्ड्याएर गजल लेखिएका छन् उहाँहरूलाई उकास्ने, उहाँहरूलाई चर्चित बनाउने काम भइरहेको छ, यो विषयमा
त्यस्तो कार्य चाहिँ नगर्दा राम्रो हुन्छ, किनकि हामीले अरूलाई उकास्ने, अरूलाई प्रोत्साहन किन गर्ने, आफूले आफ्नो सिर्जना आफूले भनौँ न यो आफूले जन्माएको सन्तान हो, म त्यसो भन्छु, आफ्नो सन्तान हो सिर्जना, त्यस कारणले आफ्नो सन्तानमा चाहिँ त्यो अरूको नाम आउनु भनेको आफू चाहिँ अभिभावक हुँदाहुँदै त्यो ठाउँमा अर्को अभिभावकलाई किन ल्याउने होइन, आफै छु नि त भन्ने हिसाबले चाहिँ त्यसमा चाहिँ आफ्नो मात्रै नाम राख्नुपर्छ र त्यो चाहिँ एउटा विकृति हो कि जस्तो लाग्छ मलाई।
त्यही त अब फेसबुकमा हामी धेरै भेटाउँछौँ, केही व्यक्तिहरूको नाम झुन्ड्याएर प्रत्येक शेरमा ती गजलहरू भेटाएका छौँ। फेसबुकमा पुरा हामी फेसबुकमै भेटाउँछौँ र यस्तो उदाहरण हामीले धेरै भेटाएका छौँ र कसैलाई उकास्ने कसैलाई चर्चित बनाउने काम भइरहेको छ नेपाली गजलमा। यो चाहिँ नगरिदिनु होला। नेपाली गजलमा थुप्रै विकृतिहरू छन्, ती विकृतिको समाधान पनि हामीले गर्नैपर्छ। अब तपाईँ आगामी दिनमा नेपाली गजलका केही कृतिहरू अगाडि आए, मुक्तको कृति आए, अनि फुटकर कृतिहरू पनि आइसकेका छन्। अब आउने के छ तपाईँको, कुन कृति आउँदैछ?
मेरो गजल कृति नै आउन सक्छ। अब म तयारी अवस्थामा, मेरो दुईवटा तयारी अवस्था छ, उपन्यास र गजल दुईवटा छ। अब समय कुनसँग अनुकूल हुन्छ
भनेपछि उपन्यास पनि आउँछ, गजल सङ्ग्रह पनि आउँछ। यो कहिलेसम्म पाठकहरूले कुर्ने?
अब वैशाख अन्तिमसम्ममा एउटा आउँछ। अब
भनेपछि 2072 सालको वैशाख अन्तिमसम्म आउँछ होइन? जे पनि हामीले मुक्तक सङ्ग्रह त अगाडि पढ्यौँ, दुईवटा मुक्तक सङ्ग्रह निकालिसक्नु भएको छ, त्यसपछि दुईवटा गजल सङ्ग्रह अनि फुटकर कृतिहरू पनि आएका छन्, त्यो त हामीले जोडेकै छैनौँ। अनि अब गजल सङ्ग्रह र उपन्यासमध्ये एउटा हामीले पढ्न पाउँछौँ। तपाईँको अन्तिम गजल सुन्छौँ हामी कार्यक्रमको एकदम उत्तरार्धमा पनि छौँ गोविन्दजी।
हजुर, धन्यवाद। अन्तमा म यो गजल सुनाउन चाहन्छु। म प्रेमको गरिब साहु लागेछ, उरूपको धनी भाउ लागेछ। म प्रेमको गरिब साहु लागेछ, उरूपको धनी भाउ लागेछ। मायाको बाजी हारे मैले तलौ, मायाको बाजी हारे मैले तलौ, उसलाई त भर्खर दाउ लागेछ। म फूल बने उसका लागि सधैँ, म फूल बने उसका लागि सधैँ, तर धेरै पटक पाउ लागेछ। कति लुकाउँ यो रोग मायाको, कति लुकाउँ यो रोग मायाको, साँच्चै यो मुटुमा घाउ लागेछ। म प्रेमको गरिब साहु लागेछ, उरूपको धनी भाउ लागेछ।
अन्तिम गजल गजलकार गोविन्द लामी छानेको हामीले सुनिसकेका छौँ। अब अन्त्यमा गजलमै के गर्छु, गजलमै भविष्य बनाउँछु भन्ने स्रष्टालाई के भन्नुहुन्छ तपाईँ?
विशेष गरी मैले यस लोकप्रिय कार्यक्रम गजल बिम्ब मार्फत भन्नुपर्दा, हामी अर्काको पछि नलागौँ, आफैले आफ्नो सिर्जना आफैले दिनमा हुन्छ कि रातमा हुन्छ कि आफैले सिर्जना गरौँ, अरूको कपिराइट गर्ने, अरूको कपिराइट गरेर चाहिँ पुस्तक निकाल्ने काम हामीले गर्नु हुँदैन। बरु आफूलाई थाहा छैन, नियम थाहा छैन, नियममा बसेर लेख्न सकिँदैन भने अग्रस्रष्टा गुरुहरूसँग सिकौँ। तर अरूको गजल चोर्ने र अरूको नकल गर्ने काम हामी नगरौँ, हामी आफ्नै साहस आफ्नै विवेकले चाहिँ काम गरौँ भन्न चाहन्छु।
अन्त्यमा रेडियो सुनेर बस्नुभएका श्रोता अनि गजल बिम्बलाई के भन्नुहुन्छ?
गजल बिम्बले यसरी नै दिन प्रतिदिन प्रगति गर्दै जाओस्, मेरो तर्फबाट धेरै धेरै शुभकामना छ अनि सदैव साथ र सहयोग रहने सहित गजल बिम्बलाई र लाखौँ श्रोताहरूलाई भन्नुपर्दा, तपाईँहरूले तपाईँहरूको माया ममताले गर्दा म आज यस रेडियो स्टेसनसम्म आएर बोलिरहेको छु। हामीले यसरी नै माया गरिदिनु होला, हाम्रा विभिन्न साहित्यिक प्रोग्रामहरू हुन्छन् ती प्रोग्रामहरूलाई माया गरिदिनु होला, सुनिदिनु होला भन्न चाहन्छु।
हस्, कार्यक्रममा आइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
हजुर, धन्यवाद।
मित्रहरू, आजको विषयमा गजलकार गोविन्द लामिछानेसँग हामीले कुराकानी गर्यौं र उहाँका प्रेमका उपहार मुक्तक संग्रह 2064, प्रेमको ढुकढुकी मुक्तक संग्रह 2065, टुक्रिएको मन गजल संग्रह 2067 र दुखेको मुठु गजल संग्रह 2068 आइसकेका छन्। पूर्वाञ्चल विकास क्षेत्रको सिन्धुली जिल्लामा जन्मेर नेपाली साहित्यमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ। उहाँसँगको व्यवसाय कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया हामीलाई दिइदिनुहोला। सल्लाह सुझाव प्रतिक्रियाको लागि काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज, बाँकीको नेपालगंजमा रेडियो बागी सूर्य एफएम 94.6 मेगाहर्ज, बाँकेकी नेपालगंजमा रेडियो भेरी आवाज 95.6 मेगाहर्ज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज, टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज, मगलसैन अछाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्ज, मसुरिया कैलाली स्थित सुनौले एफएम 105.6 मेगाहर्ज, काठमाडौँमा रहेको अनलाइन रेडियो छारी र अनलाइन रेडियो अक्सिजन मार्फत सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसैगरी चिसापानी ब्लकमा पनि तपाईँले सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ र तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनुसार कार्यक्रमलाई सम्झना योग्य बनाउने प्रयासमा हामी अगाडि बढेका छौं। यतिन्जेल कार्यक्रम गजलबिम्बको व्यवसाय सुनिदिनुभयो, त्यसको लागि तपाईँ सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद र यतिन्जेल यो आवाज तपाईँको रेडियो अनि मोबाइल सिस्टममा ल्याउनमा साथ दिनुहुने सम्पूर्ण प्राविधिक मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद। अर्को हप्ता गजलबिम्बको अर्को व्यवसाय लिएर म आउने नै छु। अन्त्यमा जाँदा जाँदै जगदीश समालको आवाजमा सजिएको सुरेश गैरीको संगीतबद्ध डाक्टर कृष्ण हरि बरालको शब्दमा तिमी मसँग भइदिए बोलको यो सांगीतिक गजल राख्दै आजको व्यवसाय म कार्यक्रम सञ्चालक रोहित सय अनुरागी बिदाउँछु। हस्त, नमस्कार।
भइदिए जेसुकै आँट्न सक्छु म तिमी मसँग भइदिए जेसुकै आँट्न सक्छु म हेरेर तिमीलाई नै हेरेर तिमीलाई नै जिन्दगी काट्न सक्छु म तिमी मसँग भइदिए सत्य तिमीलाई पाइन भने छ कसम बोलेर सत्य तिमीलाई पाइन भने छ कसम बोलेर सत्य तिमीलाई पाइन भने छ कसम झूठो यो दुनिया तके झूठो यो दुनिया तके भगवानलाई ढाट्न सक्छु म तिमी मसँग भइदिए
जिंदगी काटना सा